اس کی رحمت کا ثبوت ہے، اس لیے کہ ورنہ ہم نے خود کیسے جاننا تھا کہ جنت کا راستہ کیا ہے، ہمیں کیا پتا چلتا؟ ہر کوئی اپنے ہی ٹکرے مارتا پھرتا، کسی نے کہنا تھا یہ صحیح راستہ ہے، کسی نے کہنا تھا جنت کو یہ راستہ جاتا ہے، سب ایک ایک راستہ نکال کے بیٹھ جاتے. لیکن جب اس رحمان نے ہمیں راستہ بتا دیا تو اب ہماری فکر ختم ہو گئی، کیونکہ اب وہ صحیح راستہ ہمارے سامنے آ گیا، سچا راستہ ہمارے سامنے آ گیا. اب ہمیں پریشانی کی ضرورت ہی نہیں، بس اس راستے پہ چلتے جائیں تو جنت تک پہنچ جائیں گے، آسانی ہو گئی نا ہمارے لیے. اسی وجہ سے جو لوگ قرآن کی طرف نہیں آتے وہ پھر ایسے لوگوں کے پاس جاتے ہیں، ہر کوئی ان کو بتاتا رہتا ہے یہی جنت کا راستہ ہے، تم اس طرف چل پڑو، کوئی کدھر کو لے کے جا رہا ہے، کوئی کدھر کو لے کے جاتا ہے، وہ بھٹکتے پھرتے رہتے ہیں. لیکن جس نے اس قرآن کو تھام لیا، پھر اس کے لیے صراط مستقیم کھل گیا، ظاہر ہو گیا، پھر اس نے بس چلنا ہے، پھر یہ ہاتھ پکڑ بھی لیتا ہے، آپ نے بس چلنا ہے، ہاتھ پکڑ کے چلا دے گا، یہ چلنا آپ کو خود پڑے گا، یہ ہیلپ کرے گا، آسانی کر دے گا. سمجھ آ گئی بات؟ تو یہ ہے تنزیل العزیز الرحیم. اس کو اب بہت اہمیت دیں، کیونکہ کوئی بھی اور تحریر، چاہے وہ فیس بک کا کوئی پوسٹ ہو یا کوئی اور کتاب ہو یا کوئی بھی اور چیز ہو، وہ عزیز اور رحیم کا قول نہیں ہے، یہ عزیز اور رحیم کا قول ہے. تو پھر اس کے اوپر کتنی توجہ کرنی چاہیے اور کتنی محبت سے اس کی طرف آنا چاہیے اور کتنی اس کی پرواہ کرنی چاہیے. ہم جتنا کسی کی بھی میسج کو توجہ دیتے ہیں نا، کس نے میسج کر دیا جلدی سے میں دیکھوں، اس کو کھول کے دیکھوں اس نے کیا شیئر کر دیا، اس سے کہیں زیادہ ہماری توجہ اس کلام کی طرف ہونی چاہیے، کیونکہ یہ عزیز اور رحیم کا کلام ہے. تو آپ کسی جگہ پہ بھی آپ قرآن کریم کو سیکھتے ہیں نا، تو آپ یہی سمجھ کے سیکھیں، یہ کسی انسانوں کی باتیں نہیں ہیں. اسی لیے میرا احسان کسی پہ نہیں کہ میں سیکھ رہی ہوں، بلکہ میں اپنا ہی بھلا کر رہی ہوں، کیونکہ یہ صراط مستقیم ہے. آپ کو کہہ دیا جائے کہ آپ جی یہ کریں گے تو آپ کو ملین ڈالر ملے گا، تو سب بھاگیں گے وہ کرنے کے لیے. آپ کو کہہ دیا گیا یہ صراط مستقیم ہے، اس پہ چلیں گے تو جنت جیسی اعلی نعمت ملے گی، جو کہ کوئی چیز بھی ایسی نہیں کہ اس کے مقابلے میں آ سکے، اس جنت کے، اس کو پانے کے لیے کتنے لوگ ہیں جو اس صراط مستقیم کی حرص رکھتے ہوں، جو اس پہ چلنا چاہتے ہوں، جو اس کے لیے شوق رکھتے ہوں، جو بھاگ بھاگ کے آتے ہوں، کتنے لوگ ہیں جو اس کو توجہ کرتے ہیں، سینے سے لگاتے ہیں، اپنی زندگی میں اس کو شامل کرنے کی کوششوں میں لگے ہوئے ہیں کہ بس یہی ہے میری نجات اور میں نے بس اسی پہ چلنا ہے. آئی ڈونٹ کیئر کوئی کیا کہتا ہے، آئی ڈونٹ کیئر کہ میرے گھر والے کیا کہہ رہے ہیں، میرا خاندان والے کیا کہہ رہے ہیں، اور لوگ کیا کہہ رہے ہیں، مجھے تو بس صراط مستقیم پہ چلنا ہے، کیونکہ یہی سیدھا راستہ ہے، میرے نبی کا راستہ یہی تھا، کیونکہ قرآن کہتا ہے کہ اللہ کے نبی اس راستے پہ چلے. جس کو محبت ہوگی اس نبی سے، تو وہ صرف ناطے بڑھ کے اس محبت کا اظہار نہیں کرتا رہے گا، وہ صراط مستقیم پہ چلنے کی کوشش کرے گا. ہمارا کیا کام، ہماری ٹانگ ٹوٹتی ہے بس ایک نعت پڑھ لی، رو لیے، پھر اس کے بعد بس بیٹھ گئے. بڑی محبت ہے ہمارے دل میں، اور وہ جو صراط مستقیم پہ چلتے تھے اس کی نہیں کوئی پرواہ آپ کو، کہ وہ صراط مستقیم پہ چل کے انہوں نے دکھا دیا یہ وہ راستہ ہے جس پہ عمل ہو سکتا ہے، چلا جا سکتا ہے. آپ کہتے ہیں نہیں چلا ہی نہیں جا سکتا جی، یہ بڑا ہی مشکل ہے. یہ قرآن چلائے گا، آسانی کرے گا، اس سے جڑیں گے تو پھر ہوگا نا، اس سے جڑنے کی بھی کوئی پرواہ نہیں، اس کی طرف آنے کی کوئی پرواہ نہیں، اس قرآن کے ساتھ کوئی شغف نہیں. تو اگر آپ نبی سے وفاداری نبھانا چاہتے ہیں تو ان کے راستے پہ چل کے دکھائیے. اگر آپ قرآن سے محبت کرتے ہیں، اس کو غلافوں میں سجانے سے کوئی فائدہ نہیں ہوگا، इसको अपनी जिंदगियों में शामिल करें। ये किस लिए आया, ये इसका मकसद क्या है? ये कुरान जो अल्लाह ताला ने उतार दिया, जो उसकी रहमत है, रहमान अल्लाह कुरान से पता चला ना कि ये अल्लाह ताला की रहमत है, क्योंकि ये नहीं कहा गया कि अल्लाह ने उतारा, ये कहा गया रहमान ने उतारा, और यहां पे भी अर-रहीम की बात आई, तो अल्लाह ताला की ये रहमत है, तो किस तरह से ये रहमत है? अस्तग़फिरुल्लाह, हमें तो बोझ ही लगता है कि पढ़ना पड़ता है, हाय सीखना पड़ता है, हाय इसकी क्लासें लो, इसको समझो। अल्लाह ताला ने इसको रहमत करार दिया, क्या रहमत है इसके अंदर? لِتُنذِرَ قَوْمًا مَا أُنذِرَ آبَاؤُهُمْ فَهُمْ غَافِلُونَ। इसकी बहुत बड़ी रहमत ये है कि ये इंतजार करता है, खबरदार करता है ऐसी कौम को जिनके आबाओ अजदाद को खबरदार नहीं किया गया, और वो गफलत में पड़े हुए हैं, भूले हुए हैं, समझ ही नहीं है। यानी अव्वलीन मुखातिब तो कौन थे? कुरैश मक्का, औमन एक कौम को, तो यानी उनके आबाओ अजदाद को तो इंतजार हुआ ही नहीं था, उनके आबाओ अजदाद के पास तो कोई ऐसी किताब नहीं आई थी, क्योंकि इस्माइल अलैहिस्सलाम आखिरी नबी थे उनमें आए, उनके बाद तो कोई आया ही नहीं। 2500 साल का वक्फा गुजर गया, उसके बाद आप सल्लल्लाहु अलैहि वसल्लम दुनिया में तशरीफ लाए, तो उनके पास तो कोई भी खबरदार करने के लिए आया, ऐसी कौम को खबरदार करने के लिए कुरान आया। लेकिन क्या सिर्फ उनके लिए आया? नहीं, पूरी इंसानियत के लिए आप सल्लल्लाहु अलैहि वसल्लम ये पैगाम लेकर आए, क्योंकि अल्लाह ताला अपने कुरान में फरमाता है कुल या अय्युहन्नास, कह दीजिए ए लोगो, मैं तुम सबकी तरफ रसूल बना के भेजा गया हूं, इन्नी रसूलुल्लाह इलैकुम जमीआ, सब के सब की तरफ, सब की तरफ। आप सल्लल्लाहु अलैहि वसल्लम किसी इलाके में भी कोई रहता है, दूर के करीब के, अरबी है या अजमी है, बूढ़ा है या जवान है, मर्द है या औरत है, सबके लिए, अय्युहन्नास, सबके लिए मैं रसूल बना के भेजा गया हूं, चाहे वो ईसाई है, यहूदी है, बुत परस्त है। तो सिर्फ कुरैश मक्का के लिए नहीं, उसके बाद सबके लिए आप सल्लल्लाहु अलैहि वसल्लम की रिसालत है। वो किसी चीज को भी पहले से, किसी रसूल को भी मानते थे, उनके लिए भी आप सल्लल्लाहु अलैहि वसल्लम रसूल है। तो खासतौर पर पहले जो अव्वलीन मुखातिब थे वो कुरैश मक्का थे, और उनके आबाओ अजदाद को वॉन नहीं किया गया था, उनके आबाओ अजदाद के पास कोई रसूल नहीं आया था, तो इनको अब जगाया जाए, ये इसका मकसद है। यानी वेक अप कॉल है, ये वेक अप कॉल, खबरदार किस चीज से करता है? देखिए, खबरदार किसी खतरे से किया जाता है ना, किसी को वार्निंग किसी खतरे से दी जाती है कि अब वार्निंग आ गई है जी, तूफान आने वाला है, अब वार्निंग आ गई है जी, अस्तग़फिरुल्लाह, फिर कोई जंग शुरू होने लगी है, तो वार्निंग इस तरह की कोई खौफनाक खतरनाक चीज से किया जाता है। तो किस, आप सल्लल्लाहु अलैहि वसल्लम नजीर भी थे, बशीर भी थे, तो इंतजार आप किस चीज का करते थे कि देखो लोगों, अगर अल्लाह की मान के ना चले ना, तो आगे खतरा है। क्या खतरा? जहन्नुम की आग है, जहन्नुम की आग है आगे। इसलिए इंतजार का फरीजा इस कुरान के जरिए आप सल्लल्लाहु अलैहि वसल्लम ने अंजाम दिया, कुरान के जरिए, ये जरिया था, इसके जरिए लोगों को बताया। तो आप नजीर थे, आपने वॉर्न किया। आप मुझे बताएं, कोई आपको वॉर्न कर दे, बहुत बड़ा, अल्लाह माफ करे, अल्लाह महफूज रखे, कि बहुत बड़ा तूफान आने वाला, आप क्या कहेंगे उसको? क्या अच्छा कहेंगे या बुरा कहेंगे? आप तो उसका शुक्रिया अदा करेंगे कि आपने मुझे बता दिया, टाइम पे बता दिया, कहीं ये ना हो तो तूफान आ जाता। अब वो कहते हैं आपको, भाई वो हरिकेन आने लगा है, आप लोग इवैक्यूएट कर लें, इस जगह को छोड़ के कहीं और इनलैंड चले जाएं, तो आप उनको बुरा भला कहकर टीवी बंद नहीं कर देते? आप कहते हैं कि ओ जल्दी से तैयारी करो, भागो, वार्निंग आ गई है। आप सल्लल्लाहु अलैहि वसल्लम ने वॉर्न कर दिया, तो हम तो आपके शुक्र गुजार हूं कि आपने बता दिया। अल्लाह ताला की यही तो रहमत है, हमें क्या पता होना था कि आखरत में क्या है, हमें क्या पता होना था मरने के बाद क्या चीज है, हम क्या जाने, हम अपने इल्म से तो जान ही नहीं सकते। कौन सी साइंस, कौन सा फलसफा, मुझे बताएं कौन सा ऐसा इल्म है दुनिया का जो आपको ये बता सके कि आखरत में क्या है, कोई चीज है भी कि नहीं है, कोई हिसाब किताब है, कोई जन्नत है, कोई जहन्नम है, कौन सी चीज आपको बताती है? एक इल्म का भी नाम ले लें सिवाय वही के इल्म के। ओनली वही का इल्म ऐसा है जिसके पास तो हम आना ही नहीं चाहते। हर इल्म हमें महबूब है, ये इल्म हमारे नजदीक फालतू है। बल्कि कुछ लोग तो सवाल भी करते हैं, इसको पढ़ना फर्ज है क्या? इसको जानोगे ही नहीं तो तुम्हें कैसे पता चले? हम कह दें हम तो आराम से बैठे हैं, वार्निंग आती है तो आती रहे, नहीं हम तो खुद पल पल की खबर रखना चाहते हैं। अब तूफान किधर पहुंचा, अब किधर पहुंचा, हमसे कितनी दूर है, क्या हम उसकी उससे रीत से बाहर हो गए कि नहीं? जब कोई ऐसी बात होती है तो देखें ऐसे हमारा होता है ना, हम हर चीज लगा के देखना चाहते हैं, अप टू डेट रहना चाहते हैं, पल पल की खबर रखते हैं। लेकिन आखिरत के बारे में इतनी गफलत कि दुनिया के तूफान तो ये बहुत छोटी चीज है, इतने से तूफान आने लगता है ना लोग बेचारे। अभी पिछले दिनों देखा कि तूफान वो आइस का वो पता चला कि फ्रॉस्ट पड़नी है, तो शेल्फ खाली हो गए ग्रोसरी स्टोर से, ग्रोसरियां खत्म। लोग इतनी तैयारी कर रहे थे, हैरत हुई। और आखिरत में इतनी बड़ी बला है जहन्नुम, इतनी बड़ी बला है कि जिसको देख कर फरिश्ते रो दिए, जिसको देख के अल्लाह ताला माफ फरमाए कि फरिश्तों के लिए तो जहन्नुम है भी नहीं। आप सल्लल्लाहु अलैहि वसल्लम, आपके सहाबा कितना इस चीज का खौफ रखते थे, आखरत का, आखरत में हिसाब किताब का, जहन्नुम का। अल्लाह माजिरनी मिन नार किसने हमें सिखाया? नबी सल्लल्लाहु अलैहि वसल्लम ने सिखाया ना, ये दुआ वो भी मांगते थे कब्र के अजाब से, वो भी उन्होंने हमें दुआएं सिखाई ना, वो भी पनाह मांगते थे। हर नमाज के सलाम फेरने से पहले वो ये दुआ मांगते थे, अजाब कब्र से पनाह की, जहन्नुम से पनाह की। तो ऐसे नहीं है कि उन्होंने तो, उनको तो कोई परवाह ही नहीं थी, नहीं, इतने बड़े बड़े अंबिया भी कयामत के दिन नफसी नफसी की पुकार करेंगे जहन्नुम को देख के। तो सब दुनिया में जहन्नुम से डरे जो अल्लाह ताला की वही का इल्म रखते थे। हमें डर इसलिए नहीं कि हमें को पता ही नहीं है, जब ला इल्मी है, जहालत है, तो फिर कोई खौफ भी नहीं है, इसलिए पनाह भी नहीं मांगते। तो वो डराती है, ये डराता है कलाम, अल्लाह के नबी इसलिए भेजे गए इस कलाम को देके कि वो इस कलाम के जरिए इंतजार करें, खबरदार करें, देखो आगे ये है, ये हिसाब किताब है, इस तरह होगा, इस तरह होगा, पुल सिरात भी है, अल्लाह ताला पूछेगा, किताब भी होगी, नामा आमाल भी होगा, देखो जो नहीं मानेगा उसके लिए ये है, जो मान लेगा उसके लिए। आप सबसे पहले जो सफा पहाड़ी पे खड़े हुए थे तो यही तो पैगाम दिया था कि लोगों खबरदार हो जाओ, लोगों खबरदार हो जाओ, लोगों ऐसी एक जहन्नुम है, तुमने नहीं माना ना तो ये वो जहन्नुम है। तो ये तो इंतजार करने के लिए आया, हाँ तबशीर भी करता है ये कुरान, लेकिन सबसे पहले जब बिगड़ी हुई कौम होती है तो उसको खुशखबरियां नहीं सुनाई जाती, उनको कहा जाता है बाज आ जाओ, बाज आ जाओ अपनी हरकतों से, वरना ये अंजाम है। तो ये रहमत है अल्लाह ताला की कि उसने हमें बता दिया, वरना हमें कहां पता चलना था? कोई डॉक्टर, कोई इंजीनियर, कोई फलसफी, कोई साइंटिस्ट हमें नहीं बता सकता था, ये अल्लाह ताला ने ही बता दिया। तो ये उसकी रहमत है। उन उस कौम को, अब हमें तो हमारे आबाओ इजदाद को तो वॉर्न किया गया, मगर हमारे आबाओ इजदाद में से भी अनफॉर्चुनेटली अक्सरों को ये कुरान का इल्म ही नहीं था। हम मुसलमान घरानों में पैदा तो हो गए, लेकिन हमारे हाँ इस चीज को इस तरह से अहमियत ही नहीं दी गई कि हम जानते, वो पहले जानते फिर हमें सिखाते। फहम गाफिलून, तो वो गाफिल हैं, ऐसे उन लोगों के लिए इंतजार है जो गाफिल हैं। गफलत क्या होती है, हीडलेसनेस क्या होती है, कि उस चीज को प्रायोरिटी ना दी जाए जो इंपॉर्टेंट है। यानी अल्लाह ताला के अहकामात को सीरियसली नहीं लिया जाए, बेपरवाही बरती जाए, तवज्जो ही ना दी जाए, तरजीह ना दी जाए, जो मर्जी आ रहा है कर रहे हैं, जो मर्जी आ रहा है खा रहे हैं, पी रहे हैं, रह रहे हैं, जैसे दिल करता है, मगन है अपनी जिंदगियों के अंदर, यह गफलत होती है। जैसे आम जिंदगी की मिसाल से आपको बताऊं कि कोई बच्चा है, उसका कल एग्जाम है, और वो आज खेल कूद में पड़ा हुआ है। आपके घर मेहमान आ रहे हैं, चलो ये तो छोटी गफलत होगी और आप शॉपिंग पे निकल गई हैं, है ना। अब किसी का कल इंटरव्यू है तो वो आज बैठ के कुछ और कुकिंग कर रहा है, कुछ और कर रहा है, इसको क्या कहेंगे? गफलत। यानी उस चीज को प्रायोरिटी नहीं दी जिसको देनी चाहिए थी। तो आज इंसानियत गाफिल है। किस चीज से गाफिल है? दुनिया के कामों से तो गाफिल नहीं है, वो तो सब कर रहे हैं। गाफिल है अपनी आखरत से, गाफिल है उस अंजाम से जिसकी तरफ बढ़ रहे हैं, गाफिल है अपनी मौत से, हालांकि मौत को कोई डिनाई नहीं कर सकता, गाफिल है हिसाब किताब से। इख्तारा बलिन्ना से हिसाब हम वहम फी गफलत मुआरिदून, अल्लाह ताला ने फरमाया इनके हिसाब का वक्त तो करीब आ गया, इनकी हालत तो देखो गाफिल है, इनको परवाह ही नहीं है, परवाह नहीं तवज्जो ही नहीं, केयरलेस है उस बारे में, उसको प्रायोरिटी नहीं बनाया इन्होंने, और हिसाब इनके ऊपर आके खड़ा हो गया, हिसाब का वक्त करीब आ गया है कि मौत आते ही हिसाब किताब शुरू हो जाना है। लेकिन देख लें कि हमारी गफलतें क्या हैं, हम बिल्कुल सोए पड़े हैं। हमारी मिसाल ऐसी है जैसे सोएबे की मिसाल, सोए पड़े हैं अपनी आखिरत के बारे में, उठते ही नहीं। गफलत के पर्दे एक नहीं है, गफलत पे गफलत है, गफलत के पर्दे तहों पे तह हैं। एक गफलत से निकलते हैं तो दूसरी चीज के अंदर मशगूल होते हैं। आखिरत के बारे में हाल ये है कि हमें ये तो परवाह है कि मेरे आज बैंक अकाउंट में कितना पैसा है, दुनिया के अकाउंट के पैसे की मैंने पूरी उसकी बैंक स्टेटमेंट देखती हूँ, उसको देखती हूँ कितने पैसे पड़े हैं, लेकिन आखरत के अकाउंट का मुझे जरा भी परवाह ना हो कि मेरे आखरत के अकाउंट में भी कुछ जमा हुआ या नहीं, ये गफलत है। इस गफलत से जगाने के लिए कुरान आया है, लेकिन देख रहे हैं कि हम कितनी अहमियत इसको देते हैं। इस गफलत से जगाने के लिए हम, जागने के लिए हम तैयार नहीं है, इसी वजह से हम कुरान की तालीम की तरफ नहीं आते। ये नहीं कि हमारे पास टाइम नहीं है, ये झूठ है। देखिए ये बात बिल्कुल झूठ है, ये बहाने ना बनाया करें मेरे पास टाइम नहीं। अगर ड्रामे देखने के लिए मेरे पास टाइम है, फिल्में देखने के लिए टाइम है, फोन पे गेमें खेलने के लिए टाइम है, फेसबुक चेक करने के लिए टाइम है, इंस्टाग्राम और टिकटॉक पे वीडियो देखने के लिए टाइम है, तो ये मत कहें कि मेरे पास टाइम नहीं, क्योंकि ये एक झूठ है जो हमारे खिलाफ यूज होगा कयामत के दिन। ये सब टाइम तो तुम्हारे पास थे और कुछ नहीं, तो शॉपिंग के लिए टाइम है, कितने कितने घंटों हमारे बाजारों में लगते हैं, और अब तो बाजार जाने की भी जरूरत नहीं, इंटरनेट पे ही हम एक सूट देख रहे हैं, फिर दूसरा देख रहे हैं, फिर तीसरा देख रहे हैं, वो घंटों गुजर गए, टाइम था तो फिर है ना, हम उसमें कॉम्प्रोमाइज नहीं करते कि मैं अपना वक्त क्यों जाया कर रही हूं इसमें, उसमें तो अच्छी तरह उसकी छानबीन करेंगे, घंटों भी लग जाएंगे तो थकते नहीं है। ड्रामे पे एक घंटा तो जरूरी लग जाता है ना, वो एक घंटा हम निकाल रहे हैं ना, चाहे हफ्ते में एक ड्रामा भी हम देखते हैं, घंटा निकालते हैं ना। फेसबुक का अपना टाइम का नोट करना शुरू करते हैं, कितनी देर मैं सोशल मीडिया पे रहती हूँ, टाइम लगता है ना उसमें। फोन पे मैं गेम्स खेल रही हूँ, उसमें भी टाइम लगता है, नोट किया करें। फोनों पे लंबी लंबी बातें कर रही, ये सब अगर हो सकता है तो एक आखरत ही क्या इतनी फालतू चीज है कि उसके लिए मेरे पास टाइम नहीं। इसी को तो गफलत कहते हैं कि हर चीज के लिए टाइम है। हाँ, किसी औरत के बच्चे जरा से बड़े हो जाते हैं, वो कहती अब तो मेरे पास फरागत है, अब ये नहीं करती कि वो कुरान की तरफ आए, कहती चलो कोई जॉब शुरू कर देती। पता चला ना कि गफलत है, क्योंकि प्रायोरिटी आखरत है ही नहीं, हम नहीं समझते आखरत को इतना अहम कि हम उसके लिए वक्त निकालें, इसलिए नहीं वक्त निकलता। वरना ऐसा नहीं है कि वक्त है नहीं, वक्त तो है, लेकिन बस ये कहें अपनी आखरत बनाने के लिए वक्त नहीं है। थोड़ी सी स्टेटमेंट अपनी चेंज कर लें, ठीक है, ताकि दिल को एक धचका तो लगे मैं क्या कह रही हूं। ये कहा करें कि हाँ, टाइम कोई आपको नेकी के काम के लिए, कुरान पाक को सीखने के लिए बुलाए, तो ये मत कहें मेरे पास टाइम नहीं, ये कहें मुझे غفلت سے نکلنے کے لیے، اپنی آخرت بنانے کے لیے ٹائم نہیں ہے. ایٹ لیسٹ کہیں تو ضمیر کا چوکا لگائے گا، ایٹ لیسٹ کہیں تو اندر سے آواز آئے گی اگر ضمیر زندہ ہے کہ جھوٹ کہہ رہی ہو، یہ کیا کہہ رہی ہو تم. ایون چھوٹے چھوٹے بچوں کی ماؤں کے پاس بھی ٹائم ہے، وہ بھی پارٹیاں اٹینڈ کرتی ہیں، وہ بھی دعوتیں کرتی ہیں، وہ بھی بازاروں میں جاتی ہیں، وہ بھی یہ سب کچھ کر رہی ہوتی ہیں، کوئی چیز بھی چھوٹتی نہیں ہے. ہاں مگر کس چیز کی طرف سے انسان اتنا غافل ہے؟ وہ صرف آخرت ہے، صرف اس کے کام ہی چھوٹتے ہیں. تو ان کے لیے یہ قرآن ریمیڈی ہے، دوائی ہے، جن کو غفلت کی بیماری ہو چکی ہے نا. اور کسی نہ کسی حد تک ہم سب کے اندر ہیں، کسی نہ کسی حد تک. جو قرآن پاک کے ساتھ جڑ گئے ہیں وہ بھی کسی نہ کسی حد تک غفلت میں ہیں، اس لیے کہ دوا اتنی نہیں لے رہے جتنی لینی چاہیے. بیماری زیادہ ہے، دوا کم ہے. غفلت زیادہ ہے کیونکہ ہر چیز ہمیں غافل کر رہی ہے. اللہ تعالیٰ کی طرف سے اس کے ذکر کی، اس کی آخرت کی تیاری کی طرف سے ہر چیز غافل کر رہی ہے. لیکن آپ دنیا میں کتنی ڈسٹریکشنز ہیں، کتنا کچھ ہمیں اپنی طرف کھینچ رہا ہے. اتنی رنگین ہے یہ دنیا، اتنی سرسبز ہے، جیسے آپ صلی اللہ علیہ وسلم نے فرمایا سرسبز ہے میٹھی ہے نا. تو یہ ہمیں اپنی طرف اتنا پل کرتی ہے، اتنی ہماری توجہ لے لے لیتی ہے کہ پھر ہماری توجہ آخرت کی طرف سے ہٹ جاتی ہے. تو جتنا وہ ہمیں کھینچ رہی ہے، دیکھیں آپ نے وہ رسا کھینچنے والے دیکھے نا، ٹگا بور کبھی آپ نے وہ کھیلا ہو، ایک طرف سے کھینچتے ہیں وہ دوسری طرف سے کھینچ رہے ہو، تو جو ایک طرف سے کھینچ رہا ہے اس سے زیادہ آپ کو زور لگانا پڑے گا اپنی طرف لانے کے لیے. دنیا کی طرف کھینچنے والے تو بہت ہیں، ہو سکتا ہے آپ کے دوست ہوں، ہو سکتا ہے یہ ڈرامے ہوں، ہو سکتا ہے یہ سپورٹس ہوں جو آپ کھیلنے سارا دن وہ واچ ہو رہا ہے کہ یہ میچ ہو رہا ہے، وہ میچ ہو رہا ہے، اس کے اوپر اتنے گھنٹے لگ جاتے ہیں، اس کے لیے راتوں کو بھی اٹھ جاتے ہیں. کہیں کوئی سیل ہے، اس کے لیے صبح سے جا کے کھڑے ہو جائیں گے دکان کے باہر. تو آپ دیکھیں کتنی چیزیں ہیں جو ہمیں غافل کر رہی ہیں، جبکہ دوسری طرف کھینچنے کے لیے قرآن کی چھوٹی سی ڈوز آپ لیتے ہیں تاکہ غفلت سے نکل جائیں، تو وہ انف نہیں ہے. پھر اگر غفلتیں ختم نہیں ہو رہی، پھر اس کو بڑھانے کی ضرورت ہے. تو اور جو اس ڈوز کو بالکل ہی نہ لیں، جو اس سے بالکل ہی فارغ ہو کے ہاتھ جھاڑ کے بیٹھے ہیں کہ ہمیں سب پتا ہے، جس کو پوچھ لو نا وہ کہتا ہے ہمیں سب پتا ہے، سب پتا ہے، تو غفلتوں کے اندھیروں کے اندر بیٹھے ہوئے تو پتا ہونے کا کیا فائدہ. تو یہ اتنی بڑی ہمارے لیے رحمت ہے کیونکہ یہ ہمیں غفلت سے نکالتا ہے، یہی نکال سکتا ہے. ورنہ آپ دیکھ لیں چار دن گزرتے نہیں ہیں اس قرآن کے بغیر تو ہم پھر بھی غفلتوں کے اندھیروں میں جانے لگتے ہیں. یقین جانے ہفتے میں ایک دفعہ ہم سنتے ہیں نا، چار دن کے بعد اثر غائب ہونے شروع ہو جاتا ہے، کیونکہ یہاں سے یہ چیز ہمیں کھینچ رہی، وہاں سے وہ کھینچ رہی، وہاں سے وہ کھینچ رہی، ادھر اٹریکشن، ادھر اٹریکشن، ادھر اٹریکشن. پھر ہم ہفتے بعد یہ ڈوز لیتے ہیں تو ہمیں ہوش آ جاتا ہے، پھر ہم کہتے ہیں نہیں 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 یہ نہیں کرنا، وہ نہیں کرنا، غفلت سے نکلتے ہیں. جیسے لگتا ہے یہ ہمیں جگا دیتا ہے، اور پھر جب یہ ہمیں جگاتا ہے تو یہ اللہ تعالیٰ کی بڑی ہمارے اوپر رحمت ہوتی ہے. ورنہ یہ ہمیں نہ جگائے تو ہم تو اندھیروں کے اندر ہی بھٹکتے رہیں، غفلتوں میں ہی رہیں، اور اللہ نہ کرے، اللہ نہ کرے یہ غفلت میں اگر جاری رہے اسی طرح تو ایک دن تو غفلت سے نکلیں گے، جس وقت موت کا فرشتہ سر پہ کھڑا ہو جائے گا نا تو ساروں کی غفلتیں دور ہو جانی ہیں، سب کو سمجھ آ جانی ہے، پھر نہیں کوئی چیز ڈسٹریکٹ کرے گی، پھر نہیں توجہ کسی اور طرف جائے گی، پھر نہیں کوئی اور چیز پرائیورٹی رہے گی. ہم نے ابھی پچھلی سورہ میں پڑھا ہے کہ پھر انسان کہے گا مجھے لوٹا دو، اب بڑی بڑی مجھے ہوش آ گیا، غفلت سے نکل آیا، اب غفلت سے نکلنے کا کیا فائدہ؟ اصل غفلت ہے یہاں سے, یہاں پہ نکلنا ہے اس دنیا میں. تو یہ جو ہماری توجہ کا مرکز اور چیزیں بن گئی ہیں اور آخرت ہمارے لیے کچھ ویلیو نہیں رکھتی, یا آخرت ہمارے لیے لیسٹ پرائیورٹی پہ ہے, یا آخرت ہمارے لیے بس کوئی کم ہی اہمیت ہے اس کی, چلو کبھی سوچ لیا, بس رمضان آئے گا تو پھر سوچ لیں گے, بڑھاپا آئے گا تو سوچ لیں گے. اگر اس طرح کے پلان ہے تو اس کا مطلب ہم غفلت میں ہیں. یہ سمٹمز ہیں غفلت کے, یہ غفلت ایک بیماری ہے اور یہ اس کے سمٹمز ہیں. اور جو میں نے ابھی آپ کو سب بتایا یہ سمٹمز ہیں. اگر میں اپنا وقت ضائع کر رہی ہوں نا تو اس کا مطلب ہے یہ مجھے آخرت کی طرف سے میں غفلت میں ہوں, مجھے یہ بیماری لگی ہوئی ہے. ورنہ کو تو ایک لمحہ بھی میں ویسٹ نہ کروں, ورنہ تو مجھے اگر میں غفلت سے نکلی ہوئی ہوں نا تو مجھے حال میں یہ ہوگا کہ ہائے میرا وقت تو قیمتی ہے, پتہ نہیں کب جان نکل جائے, پتہ نہیں کب میرا وقت آ جائے, آئے وہاں جا کے حساب کتاب ہوگا, وہاں جا کے مجھے اس نیکی کی بھی ضرورت ہوگی, اس کی بھی ضرورت ہوگی, اس کی بھی ضرورت, چلو تھوڑا سا یہ نیکی کا کام کر لوں, تو تھوڑا یہ کر لوں, تھوڑا یہ کر لوں, پتہ نہیں کون سی نیکی اس وقت کام آئے جائے, پتہ نہیں کون سی نیکی کی مجھے اس وقت ضرورت پڑ جائے, اس وقت تو میرے کوئی کام نہ آنے والا ہوگا, میں جلدی جلدی جمع کر لوں. مجھے جانا ہے, مجھے یہاں بیٹھے تھوڑی رہنا ہے, مجھے جانا ہے, وہاں پہ مجھے کچھ نہیں ملنا, یہی ملے گا جو میں یہاں سے سامان بھیجوں گی, جلدی جلدی میں اپنا سامان جمع کروں. پھر تو آپ ایک ایمرجنسی کی صورت میں رہیں گے نا, کہ بس آپ کو یہ جلدی ہونی چاہیے کہ میں نیکیاں زیادہ جمع کر لوں. پھر فراغت کس کو ہے؟ فراغت تو اسی کے پاس ہے, یہ فالتو چیزوں میں ٹائم تو وہی ویسٹ کرتا ہے جس کو یہ ہے کہ ہمیشہ یہی رہنا, نہ کوئی حساب کتاب ہے نہ کچھ ہے, کچھ نہیں ہوتا, یہیں پہ ہمیشہ رہنا. جس کو یہ فکر پڑی ہوئی نا کہ مجھے جانا ہے, مجھے جانا ہے, مجھے جانا ہے, جس کو یہ یاد رہتا ہے نا, وہ کیسے اپنا وقت ضائع کر سکتا ہے, وہ کیسے فضول کاموں میں لگ سکتا ہے, وہ کیسے دن بھر انٹرٹینمنٹ کر سکتا ہے, وہ کیسے ہر وقت پارٹی ٹائم کے موڈ میں رہ سکتا ہے, وہ کیسے ہر وقت سیر و تفریح اور یہاں پہ فن اور وہاں پہ فن اور یہ شور و غل اور وہ ان چیزوں میں کیسے لگا رہ سکتا ہے, اس کی تو فکریں ہی کچھ اور ہیں, اس کے تو غم ہی کچھ اور ہیں. یہ تو ہمارے جیسے ہیں جو غفلتوں کے اندر, جن کی کوئی بھی پرائیورٹی نہیں ہے آخرت کے معاملے میں, ہر پرائیورٹی دنیا کی ہی ہے بس. تو یہ ہے ہمارے لیے قرآن جو ہمیں غفلت سے نکالے گا. اگر آپ کو اپنے اندر غفلت نظر آتی ہے نا تو اس قرآن کو خدا کے لیے اپنا ساتھی بنائیں, ورنہ غفلتوں کے اندھیروں میں زندگی گزر جائے گی. اس کی ڈوز کو بڑھائیں, اس کو اپنا ساتھی اس طرح سے بنائیں کہ وقت اس کے ساتھ گزرے, جیسے فون کے ساتھ ہمارا وقت گزرتا ہے, بار بار فون کو چیک کرتے ہیں, اس طرح اس کے ساتھ وقت گزرنا شروع کرے, آپ دیکھیں گے غفلتیں دور ہوتی جائیں گی, یہ غفلت کے اندھیرے چھٹتے جائیں گے. ہمارے اسلاف صحابہ کرام جب وہ جہالت کے کفر کے اندھیروں میں تھے تو ان کو بھی کس چیز نے نکالا؟ اسی قرآن نے. آپ صلی اللہ علیہ وسلم اس قرآن کے ذریعے ہی دعوت دیتے تھے نا, خود اپنی باتیں تو نہیں کرتے تھے. ان کو بھی رضی اللہ عنہم و رضوا عنہ, یہ کس نے بنایا کہ اللہ ان سے راضی ہو گیا, کہ جنتوں کی بشارتیں ان کو مل گئی؟ اس قرآن نے. اللہ تعالیٰ ہمیں ان آیات سے سبق لینے کی توفیق عطا فرمائے, ان کو ہمارے حق میں حجت بنائے, ہمارے خلاف حجت نہ بنائے. سبحانک اللہم و بحمدک نشہد ان لا الہ الا انت نستغفرک و نتوب الیک. تلاوت سنیے.
أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. يا إنك لمن المرسلين على صراط مستقيم تنزيل العزيز